नमस्कार, रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहासंचार.com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा आजबाट हामी विश्वेश्वर प्रसाद कोइरालाले लेख्नु भएको उपन्यास तीन घुम्ती सुरु गर्दैछौँ। नेपाली साहित्य पारखीहरूका निम्ति विश्वेश्वर प्रसाद कोइराला कुनै परिचय दिइराख्नुपर्ने नाम होइन र सायदै त्यस्ता पारखीहरू होलान् जसले उपन्यास तीन घुम्तीको नाम नसुनेका हुन्। उपन्यास तीन घुम्ती इन्द्रमायाको कथा हो। काठमाडौँको रैथाने नेवार कुलमा जन्मिएकी इन्द्रमायाको जीवनमा आइपरेका तीन मूल घटनाक्रमहरूमा यो उपन्यास आधारित छ। उपन्यासमा इन्द्रमाया प्रेमिका, पत्नी र आमा गरी तीन भूमिकामा देखा पर्छे। प्रेमीका लागि परिवारसँग विद्रोह गर्ने प्रेमिका, परपुरुषसँग सम्बन्ध राखी सन्तान प्राप्त गर्ने पत्नी र पतिले अस्वीकार गरेपछि छोरी लिएर एकल जीवन बिताउने निर्णयमा पुगेकी आमा, यी इन्द्रमायाका जीवनका तीन मोडहरू हुन्। उपन्यासकार कोइरालाले इन्द्रमायाको संघर्ष र मनोविज्ञानको मेहिन चित्रण गर्नुभएको छ र यो उपन्यासको कथानक पञ्चायत विरुद्ध चलेको आन्दोलन वरिपरि घुम्छ। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास तीन घुम्तीको पहिलो भाग। 45 वर्षको उमेर पुगेपछि सायद स्वास्नी मानिसलाई कुनै निश्चित थलोमा पुगेको जस्तो लाग्छ, जहाँबाट अगाडिको सफर गर्नुपर्ने आवश्यकताको अनुभव हुँदैन। मानु जीवनले भार बिसाएर विश्रामको शान्ति पाउँछ। शरीरमा पहिलेको जस्तो चाञ्चल्य रहँदैन, वार्धक्यको स्थूलताले चञ्चलतालाई सम्भव हुन दिँदैन। शरीरमा कञ्चटतिरका केश पनि एक एक गरेर सेतिँदै जान्छन् र तिनलाई चिम्टाले टिपेर उखेल्ने जाँगर पनि अब रहँदैन। यत्नसँग पोसेर र जोगाएर राखेको अनुहारमा चाउरीका मसिना धर्साहरू खिचिन लागेका हुन्छन्। मन हृदय पनि त्यस्तै स्थितिमा हुन्छ, निरुद्विग्नताको स्थितिमा। नारी हृदयको प्रेम र त्यस प्रेमले वरदान वा अभिशापको रूपमा दिएको अलौकिक सुख र त्यस्तै नारकीय अनुताप र ईर्ष्याको ज्वाला, आशा निराशा सबै अनुभवको केवल एउटा स्मृति छाडेर विलुप्त हुन्छन्। यदि जीवनको यात्रा पनि अरू यात्रा सरह द्वितर्फी भएको भए प्रौढा यात्री आफू आएकै बाटोबाट पछि फिर्ने थिए र बाटोमा छाड्दै आएका जीवनका अनेकानेक अनुभव, हृदयलाई कपाउने सुख र दुःखका अनेकानेक अनुभव पुनः प्राप्त गर्न सक्ने थिए। तर जीवनको बाटोमा निरन्तर अगाडि बढ्नु मात्र सम्भव छ, त्यसमा फेरि फर्कने कुनै उपाय रहँदैन। 45 वर्ष पुगेपछि इन्द्रमायालाई लाग्यो सायद अब यात्रा यहीँ टुङ्गियो क्यारे। जीवनको सन्ध्यालाई अझै केही घडी बाँकी नै हुँदो हो, तर यात्रा भने यहीँ टुङ्गिन आयो। यो लामो सफरपट्टि ध्यान दिँदा अब उसलाई तीखो अनुभव हुँदैन, केवल कोमल र किञ्चित उदास स्मृतिले उसको हृदयलाई करुणामय बनाउँछ। लाग्छ जीवनको सञ्चित आर्जन सङ्घाली राख्ने उसको हृदय नारी भाग्यमानी भई भने शीतल भिजाएको पृथ्वी खण्ड जस्तो करुणात्र हुन जान्छ। आफ्नो जीवनलाई इन्द्रमाया असाधारण भन्न सक्दिन। अरू नारीहरूकै सरह उसको जीवन पनि साधारण नै रह्यो र यदि उसले जीवनमा लिएका तीनवटा निर्णयको हिसाब नगर्ने हो भने नारीत्वको महासागरमा मिसिएको एउटा थोपा मात्र हो ऊ। तर थोपाले थोपाका रूपमा गरेको निर्णयले त्यस थोपालाई नारीत्वको महासागरबाट पृथक पारेको थियो। इन्द्रमायालाई लाग्यो महासागर थोपाहरूको समष्टि रूप मात्रै हो। प्रत्येक बिन्दुले बिन्दुको हैसियतले आफ्नो अस्तित्वको सम्बन्धमा निर्णय लिन्छ र त्यस निर्णयले त्यो बिन्दुलाई एउटा विशिष्ट पद वा मर्यादाले विभूषित गर्छ। आजकल इन्द्रमाया अकारण तृतीय प्रहरको एकान्तमा घर काजबाट निवृत्त भएकी नारी ओछ्यानमा पल्टेर मनमा यस्ता कुरा खेलाएर बसिरहन्छे। उसलाई लाग्छ यस्ता दार्शनिक खालका विचारहरू निश्चय नै छिप्पिएको उमेरका प्रमाण हुन्। अचेल किन हो कुन्नी उसले आफ्नो जीवनमा लिएका तीनवटा निर्णयका सम्बन्धमा उसको ध्यान बारम्बार गइरहन्छ। सहपाठी युवकलाई प्रेम गर्न थाल्नु उसको निर्णयको परिणाम थिएन। साँच्चै भन्ने हो भने इन्द्रमायाले पिताम्बरलाई गर्न लागेको प्रेम कुन बेला उसको हृदयमा प्रवेश गर्यो जति प्रयत्न गरे पनि ऊ निश्चयसँग भन्न सक्दिन। पिताम्बर घरमा आएको ऊ मन पराउँथे। आमाले अराउँदा पिताम्बरको लागि जब ऊ चिया तयार पार्दथे उसलाई निश्चय नै बडो आनन्द हुन्थ्यो। पीताम्बर उसलाई अरू युवकहरूभन्दा धेरै नै राम्रो लाग्दथ्यो, अग्लो सिनित्त परेको र छरितो। र एक दिन उसले पीताम्बरसँग भनेकी थिए, पीताम्बर तिमीसँग सिनेमा जाँदा मलाई निकै रमाइलो लाग्छ, अरूसँग उति रमाइलो हुन्न। यस वचनले पीताम्बरलाई भएको खुसी बुझेर इन्द्रमाया पनि खुसी भएकी थिए। यी सब कुराहरू क्रमिक विकासको लामो अवधिमा भएका हुन्, जबकि दुवैको सम्बन्ध बडो स्वाभाविक रूपबाट दृढतर हुँदै गएको थियो। इन्द्रमायालाई प्रेमको यस्तो उद्भिज विकासको मन्द गतिले गर्दा स्वप्नमा पनि कल्पना थिएन कि पीताम्बरका सम्बन्धमा उसले आफ्नो जीवनमा एउटा यस्तो महान र प्रथम निर्णय लिनुपर्नेछ, जुन निर्णयले समुद्रको एउटा जलबिन्दुमा हठात एउटा विशिष्ट व्यक्तित्व आरोपित हुन जानेछ। घरमा जब उसको बिहाको कुरा चल्न लाग्यो, अनि पो ऊ झसङ्ग बिउझिएकी जस्ती भई उसले आमालाई भनी, बिहेको लागि पीताम्बर छँदै छ नि, अर्थात् पीताम्बरसँग मेरो बिहा भए भइहाल्यो नि। आमाले अर्थ बुझेर भनिन्, इन्द्रमाया यो कसरी हुन्छ? ऊ पर्वती बाहुन, हामी नेवारी वैश्य। जवाफमा इन्द्रमायाले भने, तर म अरू कसैसँग पनि सुखी हुन सक्दिन। मुखबाट यो वाक्य निस्किन साथ इन्द्रमायालाई हठात अनुभव भयो कि उत्रिनै नसक्ने गरी ऊ पीताम्बरको प्रेममा डुबिसकेकी रहेछ। आमा बुबाहरूले जातिको बाधा देखाएको उसलाई अत्यन्तै अप्रासङ्गिक लाग्यो। उसलाई लाग्यो आमा बाबुको संसार, जसमा अहिलेसम्म ऊ सास फेरिरहेकी थिए, त्यो त एउटा बिरानो मुलुक पो रहेछ। पीताम्बरको प्रेममा आमस्तक चुर्लुम्बर डुबेकी इन्द्रमायालाई समाजका नियम र विधानहरूको बाधा त्यस्ता तृण थिए जसलाई उसका आमा बाबुहरू उसलाई उभार्ने उद्देश्यले नदीको तटबाट अगाध जलराशिमा फालिरहन्थे। त्यस्तो बेलामा इन्द्रमायाले निर्णय लिनु परेको थियो, जीवनको पहिलो महत्वपूर्ण निर्णय। प्रेमले उसको एकान्त हृदयलाई अपरिहार्य नियतिको शक्ति सम्पन्नताका साथ प्रश्न गरेको थियो, हाँ या ना, हाँ या ना। त्यस दिन प्रेमको त्यो अपरिहार्य प्रश्नका सामुन्ने इन्द्रमाया एकान्त एक्लै भएकी थिए, असहाय र अनाथा। आमा बाबु र समाज त्यो एकाङ्की अवस्थामा उसको काम लाग्ने भएनन्, किनभने प्रेमको प्रश्न थियो उनीहरूकै सम्बन्धमा। स्वयं सर्वाधिक प्रिय पीताम्बर पनि उसको काममा आउने भएन, किनभने ऊ पनि प्रेमको प्रश्नको सम्बन्धित व्यक्ति थियो। जल बिन्दुलाई महासागरको पानीले कुनै सहायता प्रदान गर्न सकेन। एक्लै भएर जीवनको विराटताको मध्यमा स्थापित हृदय, मन र अपरिपक्व बुद्धि भएकी एउटी युवतीले केवल आफूमा बाँकी रहेको यावत क्षमताको आधारमा प्रेमको अलङ्घ्य प्रश्नको उत्तर दिनु पर्यो। आजकी भुक्तभोगी शान्त इन्द्रमायालाई 16 वर्षीय इन्द्रमायाको सम्झना हुन लाग्यो। परिपक्वताको करुणामय कुहिरोबाट उसले युवतीको त्यस दिनको उद्विग्नतालाई टाढाबाट देखिने कुनै दृश्य जस्तो हेर्न लागे। इन्द्रमाया जतिसुकै सुन्दर तथा चञ्चल बालिका भए पनि उसमा चिन्तनशीलताको अभाव थिएन। उसका अगाडि उभिएको प्रश्न थियो, एकातिर बाबुआमा र त्यो समाज जसको एउटी सदस्य भएर ऊ यति ठुली भई जुन समाजको भूमिमा उसका सारा सम्बन्धहरू जरा फैलिएका थिए, र अर्कोतिर थियो एउटा छोटो व्यक्ति पीताम्बर, समाजभन्दा बाहिरको प्राणी। पीताम्बर सम्पन्न व्यक्ति थिएन, तर असम्पन्नताको बाधापट्टि इन्द्रमायाको ध्यान पटक्कै गएको थिएन। उसलाई रोज्ने वा नरोज्ने प्रश्नमा उसको पक्षमा केवल त्यही एउटा अकिञ्चन व्यक्ति मात्र थियो, अर्कोतिर चाहिँ दलबल सहितको बृहत समाज। कसलाई रोज्ने इन्द्रमायाले? एक्लो कृष्णलाई कि अक्षौहिणी सेनालाई? कसलाई रोज्ने इन्द्रमायाले? प्रेमको अर्को रूप पनि हुँदो रहेछ भन्ने अनुभव इन्द्रमायालाई अलिअलि गर्दै हुन लाग्यो, बडो द्रुत गतिका साथ। घरमा उसको विवाहको कुरा चल्दा जुन दिन उसले आमालाई एउटी बालिकाको सरलताका साथ सोझै भनेकी थिए, म पीताम्बर बाहेक अरू कसैसँग सुखी हुन सक्दिन, त्यसै दिन उसले बालिका बयालाई नागेर यौवनको संहारमा टेकेकी रहेछ। अविस्मरणीय घडी थियो त्यो दिन। त्यही दिन उसले प्रेमको एउटा रूप देखेकी थिए पीताम्बरसँगको बस उठबाट। उसँगको हेलमेलबाट रमाएर आएका आनन्द र सुखका अनेकानेक घडी र घटनाहरू, नजान्दा नजान्दै पनि ती सुखमय घडीहरूको अहिलेसम्मको सञ्चयले इन्द्रमायाको हृदय कति ऐश्वर्य भान भइसकेको रहेछ। त्यसको अनुभव उसलाई त्यसै दिन भएको थियो, प्रेमको मृदु सौरभमय रूप। यो रूप बाहेक अर्को रूप पनि छ प्रेमको भन्ने उसलाई बिस्तारै बिस्तारै ज्ञान हुन लाग्यो त्यही दिनदेखि। आमासँग भएको त्यो हलुका किसिमको उत्तर प्रत्युत्तरपछि इन्द्रमाया झुरुक्क उठेर आफ्नो कोठामा गई र आफ्नो जीवलाई ओछ्यानमा फालिदिए। शरीर क्लान्त भए जस्तो लाग्यो र हृदय एक्लो। साथी सहेलीहरू सधैँको जस्तो उसलाई खोज्दै उसको घरमा पुगे र भने, क्या हो इन्द्रमाया, किन दिउँसी ओछ्यानमा यसरी सुतिराखे कि? जाउँ हिँड मेटिनी सिनेमा हेर्न, झुम्का बडो राम्रो फिल्म छ रे। इन्द्रमायाले आलस्यको स्वरमा पल्टेको पल्टे भनी, अह म जान्न। उसलाई एक्लै बसेर सोचिरहने मन थियो। पहिले भने यसरी एक्लै बस्ने उसको कहिले बानी थिएन। आज साथीहरूले रमाइलो गरौं भनेर निम्त दिँदा पनि ऊ ओछ्यानबाट उठ्न खोजिन। साथीहरूले धेरै आग्रह गर्दा एकपल्ट त ऊ झर्की पनि। साथीहरूले सोधे, के भयो इन्द्रमाया, के सन्चो छैन? यथार्थमा इन्द्रमाया अस्वस्थ नै थिए। जीव शिथिल थियो र केही रन्केको पनि, कपाल पनि भारी थियो। व्यथा, प्रेमको व्यथा रूप यही त रहेछ। आत्मा एक्लो र शरीर पीडामय हुने। र सबैभन्दा अनौठो त उसलाई लाग्यो कि प्रेमको चिन्तनमा पर्दा उसले बडो स्वार्थ परताका साथ साथीहरूलाई घरमा स्वागत गरिन र उनीहरूको साक्षा ग्रहका प्रति रुखो आचरण देखाए। इन्द्रमाया त्यस्तो कहिले पनि थिइन। ऊ त असाध्य सामाजिक थिए, त्यसकारण ऊ कुनै पनि समाजको केन्द्र हुन पुग्थे आफ्नो मिलनसार स्वभाव र सामाजिक गुणले गर्दा। आज प्रेमले उसको यो आवरण पनि मिल्काइदियो। प्रेमको स्वार्थ परताको अग्निमा दीप्त भएकी नारीले यौवनको व्यथामय अनुभवको पहिलो स्वाद लिँदै थिए। प्रेम स्वार्थ परता हो, यो एउटा एक्लोपन हो, व्यथा हो, तर साथै दुर्दमनीयता पनि हो भन्ने ज्ञान इन्द्रमायालाई त्यस बेला भयो जब उसले साथीहरूलाई घरबाट निरादरका साथ फर्काइदिए र आफ्नो उत्तप्त शरीरलाई उल्टाइ पल्टाइ गरिराखे। फेरि प्रेमको औषधि पनि त केही रहेनछ। दिन प्रतिदिन एक नाशको पीडा, मर्मको कुनै कुन स्थलमा निरन्तरको चोट, मुक्त हुन नसक्ने सदाको तल्लीनता। इन्द्रमाया एकोहोरी हुँदै गई। कलेज जान बन्द भयो आमा बाबुको आयोजना अनुसार र स्वयं पनि आफ्नो अनिच्छाले गर्दा। सिनेमा, पिकनिक, बाहिरका सबै रमिता र आकर्षणबाट पनि उपन्छी। आमा बाबुहरूले प्राप्त अधिकारको प्रयोग गर्दै यौवना कन्याको हटलाई सामाजिक नियम र मर्यादाको बसमा राख्ने उद्देश्यले बाहिरको संसारमा जाने उसको बाटो थुनिदिए। खासमा यो व्यवस्था अनावश्यक थियो, किनभने इन्द्रमाया आफूमा लीन भएर कछुवाले आफ्नो शिर र अरू अवयवहरूलाई आफै भित्र समेटे जस्तो गरी बस्न लागेकी थिए। बाहिरको जगत निष्प्रयोजनीय थियो इन्द्रमायाका लागि। घरका माता पिताले उसको नियन्त्रणका लागि जुन व्यवस्थाको प्राचीर उसको चारैतिर खडा गरेका थिए, त्योभन्दा सुदृढ, त्योभन्दा अग्लो पर्खाल इन्द्रमायाले स्वयं आफै निर्मित गरेकी थिए आफूलाई थुन्नको निम्ति। आमाको मातृ हृदय बेचैन हुन्थ्यो इन्द्रमायाको यत्रो डेपी देखेर। उनीहरूको उद्देश्य इन्द्रमायालाई सुधार्ने थियो, दण्ड दिने होइन। आमाले अत्यन्तै ममताको स्वरमा भनिन्, छोरी, किन यस्तो गर्छेस्? कुनै कुरामा पनि त रमाइलो मान्दिनस्, एक्लै कोठामा बसिरहन्छेस्, भात पनि राम्ररी खान्नस्। इन्द्रमायाले उत्तरमा आफ्ना ठुल्ठुला आँखालाई, जो त्यस बेला भावशून्य खाल्डा भएका थिए, आमातिर पल्टाई र आमालाई आफ्नो कपाल सम्सुम्याउन दिइराखे। आमाले फेरि भनिन्, छोरी, एउटा अर्को पनि कुरा छ तिमीले बुझ्नुपर्ने। हेर, हामी हौ राजाका मानिस र समाजमा हाम्रो इज्जत दरबारसँगको हाम्रो पुरानो सम्बन्धले भएको हो। पिथाम्बर पर्यो पार्टीको मानिस जसलाई दरबार फुटेको आँखाले पनि हेर्न सक्दैन। उसका प्रति दरबारको त्यस्तो कुभावना छ भने तिम्रै सुखका लागि पनि मैले भन्ने पर्छ छोरी, कति दिनसम्म ऊ बाँची बाँची हिँड्ला र? इन्द्रमायाले कोमल स्वरमा जवाफ फर्काए, आमा, के त्यसो भए झन् मेरो स्थान पिताम्बरको छेउमै हुनुपर्ने होइन र? आमा, कुनै छक्का पन्जा नजान्ने र अहिले त छोरीका प्रति उत्पन्न ममताले झन सोझी भएकी आमाले इन्द्रमायाको तात्पर्य युक्त वाक्य बुझिनन्। केवल यति मात्र बुझिन् कि छोरीको ढिप्पी उस्ताको उस्तै छ। एउटा लामो च्वासलाई दैवको प्रति चढाएर हातले घुँडा टेक्दै उनले आफ्नो शिथिल शरीर उठाइन् र विफल कामनाको ज्योतिहीन दृष्टि छोरी उप फालेर उनी कोठाबाट बाहिर गइन्। इन्द्रमायाले आमा गएको खाली ढोकातिर धेरै बेरसम्म हेरिरहे। उसलाई लाग्यो जुनसुकै कुराले पनि एउटै केन्द्रतिर बाटो देखाइरहेको छ। सबै कुरा केवल एउटा बिन्दुतर्फ लक्षित भइरहेका छन्। यावत घटनाहरूको, उसको जीवनका तमाम उन्नयनहरूको एउटै लक्ष्य छ, एउटै परिणति। उसले नसोचेका कुरा जसरी वाक्यको रूपमा अप्रत्याशित ढङ्गबाट प्रकट हुन्थे, ती पनि उसको नियतिका संकेत चिन्ह थिए। अहिले भर्खरै उसले आमाको उत्तरमा अप्रत्याशित वाक्य झेकेकी थिए। जन संकटको घडीमा उसको स्थान पिताम्बरको बाहुमूल मुनि छ। पहिलो दिन उसको बिहाको चर्चा चल्दा पनि अप्रत्याशित वाक्य निस्केको थियो उसको मुखबाट, पिताम्बर छँदैछ नि, पिताम्बर छँदैछ नि। अन्तस्करणको गोपनमा रक्षित भएर हुर्किँदै आएको प्रेम त्यस दिन हठात दिनको सुस्पष्ट आलोकमा प्रकट भएको थियो। बोतलको कागत त्यो वाक्यले उघारेको थियो र त्यसै दिन दुधमनीय दैत्य विश्वमा प्रकट भएको थियो। हो, त्यही दिनदेखि इन्द्रमाया अहोरात र त्यसैको दानवीय शक्तिको मुठीमा परेर आकुल व्याकुल रहन लागे र आज पनि त्यस्तै एउटा सानो वाक्य उसको मुखबाट फुत्त निस्कियो कि पिताम्बर वास्तवमा संकटमा छ भने इन्द्रमायाका लागि त अब झन् त्यस्तो कुनै छेको छैन जो दुर्लङ्घनीय होस्। ग्रीष्मको सन्ध्या, सूर्यास्त भइसकेको थियो तर एउटा अनौठो धुमेल प्रकाश आकाशमा व्याप्त थियो। टुनिखेलको छेउछाउका रुखहरू दिनभरिको हुरीमा आफ्ना धेरै पात भुइँमा झारेर अहिले सन्ध्याको विश्राम पाइरहेका थिए। सुकेका पात हावाले बढारिएर सडक छेउका नालीमा पङ्क्तिबद्ध भई थोप्रेका थिए र वायुमा तुहालो भरिएको थियो। सन्ध्याको आभाले प्रकृतिलाई एउटा विचित्र अवास्तविकताको चहकिलो पहिरन लगाइदिएको हुँदा घर, रुखपात, शालिक र सडकमा हिँड्ने र टुनिखेलमा हावा खान आएका नरनारीहरूको समुदायको स्वाभाविक रूप थिएन। यावत कुरा अनौठा थिए, कमसेकम इन्द्रमायालाई यस्तो लाग्यो। हुनसक्छ धेरै दिनपछि बाहिर निस्केकी हुनाले यस्तो लागेको होस्, अथवा हुनसक्छ शरीरको कमजोरीले गर्दा। मस्तिष्कको यत्तिका दिनको एकान्त चिन्तनले गर्दा उसलाई यी तमाम दृश्य तरल तथा अवास्तविक लागेका हुन्, स्वप्नमा देखिएका चित्र जस्ता। मस्तिष्क र वातावरणको उष्णताले सम्पूर्ण जगत पग्लिन लागे जस्तो थियो। सहरका सन्ध्या ध्वनिहरू एकाकार भएर अस्पष्ट फोका जस्ता उसको कानमा पटपटी फुट्दथे। ऊ छुट्याउन सक्दिनथे सन्ध्याका विभिन्न शब्दहरू नारी कण्ठ या बाल कण्ठ या कुनै मोटरबाट निस्केको ध्वनि हुन्। विक्षिप्तताको कुनै कारण छैन भन्ने उसलाई निश्चय थियो, किनभने उसले यता कैयौँ दिनको तीव्र चिन्तनपछि बडो दृढतापूर्वक यो संकल्प लिएकी थिए र आफ्नो दृढ संकल्पकै अनुसार उसका घोडा अगाडि बढिरहेका थिए। सडकको गल्लीबाट निस्केर टुनिखेल हुँदै ऊ दिल्ली बजारतिर गइराखेकी थिए। संकल्पको स्पष्टता उसको मनमा भए पनि सडकको वातावरण उसको लागि अस्पष्ट थियो। इन्द्रमायालाई निश्चय थियो ऊ मति भ्रम भएकी छैन, केवल उसको मति बाह्य जगतभन्दा स्पष्टतर थियो। वास्तविकता उप मानव एउटा झिल्लीको पातलो पर्दा परेको थियो, तर स्वप्न जगतमा भने टड्कारो प्रकाश किरण उसको अन्तस्थलका र उसको विचार कल्पनाको लोकका प्रत्येक वस्तुलाई स्पष्ट पारेर टल्काइरहेको थियो। अहिले जुन अवस्थामा ऊ चाँचाडो पगले हिँडिरहेकी थिए, त्यसमा त्यो संसार जसलाई उसले आजसम्म चिनेकी थिए भासिँदै थियो। आमा बाबु, सखी सहेली, इष्ट मित्र, नाता गोता, यहाँसम्म कि अहिले दृष्टिपथमा परिरहेको वस्तु जगत सबै अस्पष्टतर हुँदै धुमिल प्रदेशमा मिलाइरहेका थिए। मनको एकाग्रताले, संकल्पको दृढताले, तीव्रताले, प्रेमले रचेको उसको कल्पनाको जगत जसमा पिताम्बर अधिष्ठापित थियो र जसमा मानव अब इन्द्रमायाको कार्यरतताको व्यस्त दैनिक जीवन बितिरहेको थियो, आज उसका लागि स्थूलतर र वास्तविक थियो। उसका मनले पिताम्बरसँगको दैनिक जीवनको कार्यक्रम बनाउँदै थियो, तर आँखाले चाहिँ अर्कै पट्टिबाट सहेलीहरूको एउटा सानो डफा पुतली सडकको मोडतर्फ पसेको देख्यो। इन्द्रमायाको मस्तिष्कको कुनै कुनामा यस्तो ज्ञान भए चाहिँ लाग्यो कि यी सहेलीहरू मेटिने सो हेरेर फर्किरहेका होलान् र अब एकछिन उनीहरू पद्माको घरमा गफ गर्न पस्लान्। र फेरि उत्तिनखेरै इन्द्रमायालाई यो पनि लाग्यो यी सब अवास्तविक लोकका कुरा हुन् जसबाट अब ऊ टाढा हुँदै गइरहेकी छे। स्वप्न र यथार्थको यो पारस्परिक आदान प्रदानको स्थितिमा त्यत्रो लामो बाटो काटेर दिन शेषको अन्तिम प्रकाशमा उसले कालीस्थानको त्यो सानो पर्खालको बीचमा बनेको फाटकको बन्द ढोकालाई हलुको हातले धकेलेर उघारी। पिताम्बर भित्र बारीमा उभिराखेको थियो। ढोका उग्रेको शब्द सुनेर उसले फर्केर हेर्यो। इन्द्रमायाको चालढाल र वेशभूषा देखेर ऊ एकैछिन स्तब्ध बन्न पुग्यो। इन्द्रमायाको दृष्टि उसमाथि पर्नासाथ स्वप्न र यथार्थको द्वन्द्व उसको मस्तिष्कबाट एकदमै पिलाएर गयो। मानव दुवैको स्वप्नको र यथार्थको ज्योति केन्द्र पिताम्बरमा फोकस भएर एकाकार भयो। पिताम्बरले हत्तपत्त अघि सरेर एक हातले ढोका थुन्दै अर्को हातले इन्द्रमायालाई सहारा दिन पुग्यो। इन्द्रमायाको थाकेको शरीरले ठूलो आड पायो। उसले आफ्नो क्लान्त शरीरलाई पिताम्बरको छातीमा अड्याइदिए। के इन्द्रमायाले त्यो दिन सबै बिर्सन सक्छ र आज जीवनको सन्ध्या बेलामा पनि त्यो दिनको यौवनको सर्वप्रथम स्पर्शको अनुभवले पुलकित भएकी इन्द्रमायालाई ऊ झलझली सम्झिरहेकी छे। आज अर्कै प्रौढा नारी मानव त्यो दिनको अनुभव हिनालाई देखिरहेकी छे। पिताम्बरले चकित भएर हेर्नु र प्रश्न गर्नु, के गरेकी इन्द्र, कसरी आएकी, के भो, किन आएकी, र आफूले भने केही नबोलेर एक पछि अर्को प्रश्नको झरी लगाइरहेको पिताम्बरको झुकेको शिरका दुई जिज्ञासु पुरुष चक्षुलाई उसको छातीमा टाउको अड्याएकै गर्दन केही बङ्ग्याएर हेरी मात्र रहनु र तबसम्म हेरिरहनु जबसम्म सन्ध्याको प्रकाश एकाएक लुप्त भएर चराचरलाई अन्धकारमा एकाकार गर्दैन। र पिताम्बरले भन्नु, इन्द्र अँध्यारो भयो, हिँडभित्र र सबै कुरा खुलस्त बताऊ, हिँडभित्र र सबै कुरा खुलस्त बताऊ, र सहारा दिँदै आफूलाई बारीबाट घरभित्र लैजानु र आफूले घरको सङ्घारमा गोडा राख्ने बित्तिकै एकछिन रोकेर भन्नु, पिताम्बर मैले भन्ने कुरा के छैन हेर, कैफियत के दिने र, पिताम्बर मैले भन्ने कुरा के छैन हेर, कैफियत के दिने र। यसरी अनौठो किसिमबाट उसको स्वयंवर भएको थियो। त्यस्तो स्वयंवर जसले गर्दा उसले आफ्नो जीवनका अरू तमाम सम्बन्धहरूलाई चुडालेर फ्याँक्नु परेको थियो। रात्रि भयो, सुहाग रात उसले काटी, भोलिपल्टदेखि सनै सनै ऊ गृहिणीको रूपमा अवर्णित हुँदै थिए। इन्द्रमायाले सोची, समय कसरी कति छिटछिटो बित्दो रहेछ। प्रेममा परेकी नारीको जीवनको झन्के कुरा। रमाइलोसँग इन्द्रमायाका दिन बित्न लागे पिताम्बरका साथ। माइतीहरूले उसलाई च्वाट्ट बिर्सिदिए त के नै भयो त, बा भन्नुहुन्थ्यो रे मेरो लागि इन्द्रमाया मरिसकी, नगर त्यसका कुरा, नभन मलाई कि ऊ कालीथानमा बस्छ कि कहाँ बस्छ र कोसँग बस्छ। आमाले भने आँसु चुहाउनु हुन्थ्यो रे, बाको डरले कुनामा बसेर नदेख्ने गरी। कहिले काहीँ लुकाएर धाई आमाका हात खाने लाउने कुराका पोकाहरू र रुपियाँ पैसा पनि पठाइदिनु हुन्थ्यो। साथी सहेलीहरू पनि छुटे। पहिले त उनीहरू इन्द्रमायालाई सम्झेर यसो भेट्न जाउँ पनि भन्थे रे, तर घरका आमा बाबुहरूले एकदम निषेध गरिदिएका थिए त्यो बेस्या कहाँ नजानु भनेर। पछि त उनीहरूले स्वयं पनि इन्द्रमायालाई बिर्सिँदै गए, तर यी सब कुराले इन्द्रमायालाई केही पनि क्षति भएको थिएन। गृहत्यागको निर्णय र पिताम्बरको स्वयंवरमा यी सब कुराको परिणति छ भन्ने उसले बुझेकी थिए। र उसलाई यो पनि थाहा थियो कि अकिञ्चन पिताम्बरको घरमा माइतीको वैभव सम्पत्तिको सुख पनि पाइँदैन। इन्द्रमायाका लागि पिताम्बरसँगको उसको दुनियाँ आफ्नो निजी दुनियाँ थियो। यो दुनियाँ झन भरि भराउ, झन व्यस्त, झन रङ्गमय र झन रमाइलो। पिताम्बरका राजनीतिक साथीहरूको दल बीचबीचमा उसका भेला हुन्थ्यो, खुब छलफल हुन्थ्यो। इन्द्रमाया उनीहरू जत्तिकै पढेकी थिए र राजनीतिलाई उनीहरूले जत्तिकै बुझेकी पनि। उनीहरूको छलफलमा ऊ निसङ्कोच भाग लिन्थे, तर ऊ आफूलाई उनीहरूका बीच प्राय अल्पमतमै पाउँथे, किनभने उनीहरू आतंकवादी विचारका युवक थिए र इन्द्रमायालाई भने आतंकवाद र हत्या राजनीतिको हितकर साधन होइन भन्नेमा विश्वास थियो। तर जे होस्, हा हा हि हि बहसको गर्मा गर्मी साथीहरू भेला भएका बखत उनीहरूको आदर सत्कार, चिया पानीको व्यवस्था र दैनिक गृहस्थीको यावत जिम्मेवारीको तोडमोडमा इन्द्रमाया अत्यन्तै व्यस्त रहन्थे। साथीहरूका उपर ऊ असाध्यै ध्यान दिन्थे। ऊ भन्थे, रमेश भाइ अब यस्तो धपेडी पनि गर्छन्, आज यहीँ बस, यहीँ आराम गर, आज यहीँ बस, यहीँ आराम गर। रमेश इन्द्रमायाको हातबाट चियाको गिलास लिँदै भन्थ्यो, हामीहरूलाई फुर्सद कहाँ छ र भाउजू, हजुरको मायालु आज्ञा पालन गर्न पाउने। स्नेह र कौतुकतालाई मिसाएर इन्द्रमाया भन्थे, हेर रमेश, आजको लागि तिम्रो क्रान्तिको जिम्मा मैले लिएँ, तिमी निश्चिन्त भएर एक रात त यहाँ बिसाऊ, यतिले केही बिग्रियो भने लभो म बुझाउला, इन्द्र मायाको आग्रह टाल्ने सामर्थ्य कसैको थिएन। रमेश र अरू साथीहरू बीच बीचमा त्यही रात बिताउँथे। केही मायाले सम्बोधन गरेर भन्थे,
दिदी तपाईँलाई व्यवहारिक राजनीतिका कुरा के थाहा छ र?
ताना शाहले भयलाई मात्र चिनेको हुन्छ। इन्द्र माया हाँसेर शुद्ध थिए। अनि जनताले चाहिँ भयलाई चिनेको छैन र? ताना शाहले हामी तिमी भन्दा धेरै कता हो धेरै भय उत्पन्न गराउने सामर्थ्य राख्दैन र?
इन्द्र मायाको कुरा सुनेर सब हाँस्दै कोलाहलको स्वरमा भन्थे,
हेर हेर कातर नारीको चाला हेर।
त्यो जगतमा ऊ मात्र एउटी नारी थिए। त्यसो हुनाले पुरुषको दाँजोमा आफूलाई अध्ययन गर्ने पूरा अवसर उसले पाएकी थिइन। एक त साधारणत नारीमाथि पर्याउने गृहस्थीको पूरा जिम्मेवारी उसले एक्लै बेहोर्नु परेको थियो। उसको नारी उत्तरदायित्वको पहिलो कर्तव्य थियो पतिका प्रति, र त्यो उत्तरदायित्वलाई प्रेमले झन बढी दावेदार तुल्याएको थियो। पिताम्बरका सबै साना तिना आवश्यकता उप ऊ आफ्नो दृष्टि पुर्याउँदथे, र उसले आवश्यकताको अनुभव गर्नुभन्दा पहिले नै ती पूरा भइसकेका हुन्थे। उसको खानपिनको, उसको लुगा फाटोको र अन्य सब प्रकारका सुविधाको इन्द्रमाया सतर्कतापूर्वक विचार गर्दथे। पिताम्बरका इष्टमित्र र विशेष गरी राजनैतिक सहयोगीहरूका प्रति उसको विशेष उत्तरदायित्व थियो। त्यति मात्र होइन, पिताम्बरको राजनैतिक जीवनको सहयोगी भन्ने जिम्मेवारी पनि उसको उपर परेको थियो। यी सबै जिम्मेदारीलाई पूरा गर्ने प्रक्रियामा उसलाई नारीत्वको पार्थक्यको सूक्ष्म अनुभव हुन लाग्यो। एक दिनको कुरा हो, साथीहरूले विदा गरेर रातिको भोजनपछि सुत्ने ओछ्यानमा पल्टी पल्टी पिताम्बर र इन्द्रमायामा कुरा हुन लाग्यो। यस्ता उनीहरू बीच भइरहन्थे। पिताम्बरले भन्यो,
इन्द्र त्यो दिन तिमी कत्रो हिम्मतका साथ आएकी हौ। अहिले यति दिनपछि हाम्रो जीवन साधारण गतिमा प्रवाहित हुन लागेको छ, र अब लाग्छ त्यस दिन तिमीले म कहाँ आउनु एउटा साधारण घटना मात्र थियो। तर इन्द्रमायाले उत्तर दिएकी थिए,
हेर पिताम्बर, नारीमा एक किसिमको हठ हुन्छ जसलाई पुरुषमा हिम्मत भन्छन्, र फेरि मेरो सबभन्दा ठुलो सहायक त प्रेम पनि थियो नि मसँग। त्यसले मेरो निर्णयको यात्रा एकदम सजिलो पारिदियो। पिताम्बरले विकृत भएर व्यग्र कण्ठले भन्यो,
मैले पनि धेरै दिनसम्म सोचे इन्द्र, तर निर्णय लिन सकेको थिइनँ। तिम्रा आमा बाबु, समाज र स्वयं तिम्रो पनि विचार आउँथ्यो मलाई।
पिताम्बरको सलज्ज कण्ठ ध्वनिलाई लक्ष्य गरेर आश्वासनको स्वरमा इन्द्रमायाले भनेकी थिए,
पिताम्बर पुरुषले धेरै कुराको विचार राख्नुपर्छ। हेर न, तिमीले मेरो सम्मको पनि विचार गर्नु परेकोले निर्णय लिन हिचकिचाउनु पर्यो। यद्यपि मेरो सम्बन्धमा त्यस्तो हिचकिचाइरहनु पर्ने कुनै आवश्यकता नै थिएन, किनभने कुनै क्षण पनि तिमीले मलाई सोधेको भए मेरो स्वीकृति वा अस्वीकृति तत्क्षण नै पाइहाल्ने थियो। केही आर्द्र भएर पिताम्बरको शरीरसँग टाँसिँदै उसको छातीलाई सुमसुम्याउँदै इन्द्रमाया भन्दै गई, हामीमा एकहोरो प्रवृत्ति हुन्छ, एकहोरो हट। त्यसो हुनाले मलाई हाँ या नको निर्णय लिन धेरै समय चाहिएन। हेर, हटले बलपूर्वक हाँको बाटोमा तान्दै ल्याइहाल्यो, फेरि प्रेमले पनि मेरो यात्रा धेरै सजिलो पारिदियो। त्यो मेरो कुनै ठुलो साहस थिएन पिताम्बर, नारी सुलभ हट र नारी सुलभ प्रेम थियो त्यो। यस्तै यस्तै कुराहरू भइराखे त्यस रात। उनीहरूमा यस्ता कुरा बराबर भइरहन्थे। यस्ता अवसरमा इन्द्रमाया पिताम्बरको सङ्कोचलाई बुझ्दथे र करुणाद्र भएर पुरुष हृदयको अभिमानलाई सान्त्वना दिन्थे। उसले भनेका कुरा उसका मनका सोझा कुरा थिए, बनाएका होइनन्। ऊ एकान्तमा बसेर प्रेमको भावनालाई केलाएर हेर्न खोज्दथे, र उसलाई लाग्दथ्यो पुरुष भन्दा नारीलाई प्रेमको बढ्दा खाँचो छ, किनभने उसले आफ्नो हृदयको अदुर्लभ्य अभियाचनालाई बुझेकी थिए। उसलाई प्रेमको यो सम्बन्ध स्थापित गर्न पुरुष भएर पिताम्बरले प्रथम कदम चाल्नु सट्टा आफूले नारी भएर नै चालेकोमा पनि लज्जा भावनाको अनुभव हुँदैनथ्यो। प्रेममा पहिलो पाइला त नारीले नै हाल्नु पर्छ नि, र जीवन पर्यन्त यो प्रथम चालले स्थापित गरेको सम्बन्धमा नारीले नै अगुवा भइरहनु पर्छ। प्रकृति हो यो, यस्तै छ नारी स्वभाव। पिताम्बरको आफ्नो समाजमा इन्द्रमाया पूर्ण रूपले स्वीकृत भइसकेकी थिए। आखिर पिताम्बरको समाज राजनैतिक समाजभन्दा विस्तृत नै कहाँ थियो र? उसका आमा बाबु, भाइ बहिनी कोही पनि थिएनन्। पहाडमा काका भतिजाहरू होलान्, तर नाताको यो सम्बन्धलाई पिताम्बर सहर आएदेखि न स्वयं उसले न उसका पहाडका नातागोताहरूले नै आपसी आदान प्रदान वा पत्र व्यवहारद्वारा रक्षा गरेका थिए। त्यसो हुनाले यस अर्थमा पिताम्बरलाई टुहुरो भने पनि हुने थियो, तर शहरमा उसका केही इष्टमित्रहरू थिए, स्कुल कलेजका सहपाठीहरू र उसको समाज सही अर्थमा राजनीतिक कार्यकर्ताहरूको जमात थियो। यस समाजमा इन्द्रमायाले आफ्नो स्वाभाविक स्थान पाइसकेकी थिए, यसैमा घुलमिल हुन ऊ मग्न भइसकेकी थिए। पिताम्बरका सहकर्मीहरूले पनि उसलाई विभिन्न नाता सम्बन्धको सूत्रमा बाँधेका थिए। कोही दिदी भन्थ्यो, कोही भाउजू भन्थे, यदि कोही वयस्क छ भने बहिनी र छोरी पनि। पिताम्बर कि त ऊ पत्नी नै थिए। त्यसो हुनाले नेवार समाजको एउटा परिवारको माटो बाटो उखेलिएकी इन्द्रमायाले यो नयाँ समाजको माटोमा छिट्टै जरो हाली र यो समाजको आफ्नो वातावरण अनुसार हुर्किँदै गई र उसलाई अन्तमा लाग्न थाल्यो यहाँको मलजल र हावा पानी उसको लागि बढ्ता स्वाभाविक रहेछ। साथीहरूलाई पनि इन्द्रमायाको हृदयले उनीहरूका उमेर, आचरण र स्वयं आफ्नै हृदयको आग्रहले विभिन्न सामाजिक सम्बन्धको संज्ञा दिँदै आफ्नो नजिकै पारेको थियो। ऊ कसैलाई भाइ भन्थे र जसलाई भाइ भन्थे त्यो उसको हृदयले अनुभव गरेको भावनाको रूप थियो र कसैलाई एवं प्रकार दाजु, कसैलाई देवर, कसैलाई काका र कसैलाई बा भनेर आफ्नो हृदयले ग्रहण गरेको भावनात्मक नाताले सम्बोधन गर्ने गर्दथे। केवल रमेशका सम्बन्धमा भने उसका अस्पष्ट भावना थिए। उसलाई सामाजिक सम्बन्धको स्पष्ट कोठामा राख्न सक्दैनथे। ऊ उसलाई अरूभन्दा बढी माया गर्दथे र पतिको पनि ऊ सर्वाधिक प्रिय साथी भएकोले झन्डै झन्डै देवरको रूपमा उसलाई पाउन खोज्दथे। एक दुई पटक त उसले देवर भनेर पनि उसलाई बोलाएकी पनि थिए। तर किन हो कुन्नी, यस सम्बन्धले उसको हृदयको भावनाको पूरा व्याख्या गर्दैनथ्यो। रमेश पनि इन्द्रमायाका प्रति विशेष अनुराग राख्दथ्यो। यो उसको आचरणको अप्ठ्यारोपन इन्द्रमायालाई मात्र थाहा हुन्थ्यो। इन्द्रमाया यसैले घबराउँथे। उसलाई लाग्थ्यो सामाजिक सम्बन्धका अनेक कोष्ठमा नबस्न खोज्ने भावना सायद वाञ्छनीय होइन। योभन्दा विशेष दोषबोध इन्द्रमायालाई थिएन। रमेश आउँदा उसलाई रमाइलो लाग्थ्यो र उसको आग्रहमा नाइ नास्ती नगरेर जहिले पनि ऊ त्यही रात बिताउँथ्यो। यसमा कुनै किसिमको अस्वाभाविकता थिएन, किनभने ऊ पिताम्बरको पनि सबभन्दा प्रिय साथी थियो। इन्द्रमायाले एकपल्ट कुल्टु फेरी र एउटा हलुको निश्वास उसको मुखबाट फुत्कियो। प्रेमको लामो अनुभवमा जसमा कमसेकम आफ्नो तर्फबाट चरम आत्मोत्सर्ग पनि निहित छ, उसले लाग्यो स्त्री पुरुषको सम्बन्ध जतिसुकै प्रेमको प्रगाढताले नै किन बाँधिएको नहोस्, आफ्नो आफ्नो विभिन्न स्वभाव र आवश्यकताले गर्दा निरन्तर तनावको स्थितिमा रहन्छ, तन्किएको र कसिएको स्थितिमा। एक दिन ईर्ष्याको तितो पोख्दै पिताम्बरले भनेको थियो भान्सा कोठामा आएर, यो साथीहरूको भेलामा तिमीलाई बडो आनन्द आउँछ कि हाँ इन्द्रमाया। पिताम्बरको स्वरको किञ्चित अस्वाभाविकताले इन्द्रमायाको हृदयलाई छ्वास छोयो, तर सरलताका साथ उसले उत्तर फर्काए, के गरौँ त पिताम्बर, मेरो समाज नै यही त हो, यही समाजमा त म रमेको छु। पिताम्बरले आफ्नो विषाक्त भावनालाई झन स्पष्ट पार्दै भन्यो, अनि किन नरम्नु त, यत्रो पुरुषको समाजमा तिमी मात्र एउटा नारी त छौ, त्यसैले तिम्रो मूल्य तिमीलाई लाग्दो हो धेरै नै बढ्न गएको छ, कसो इन्द्रमाया। साथीहरूलाई चिया बनाउँदै बनाउँदै इन्द्रमाया थामी र पिताम्बरको विकृत मुख हेर्न लागी, अनि एकछिनपछि उसले भनी, के भनेको पिताम्बर, के ती मेरा दाजुभाइहरू होइनन्? सलज्ज अनुहार लिएर पिताम्बर भान्सा कोठाबाट बाहिर निस्कियो। इन्द्रमायाले चिया बनाएर एउटा ठुलो किस्तीमा चियाका सरजामहरू सजाइवरी साथीहरू भएको बैठकमा पुर्याइदिए। त्यसपछि आफ्नो कोठामा आएर बडो व्यग्रताका साथ पुरुष नारीको प्रेमको सम्बन्धमा गम्न थाली। पिताम्बरको आजको यस्तो व्यवहार उसलाई पटक्कै मन परेन। पहिले पनि एक दुई पटक साथीहरूसँगको उसको हेलमेललाई लक्ष्य गरेर पिताम्बरले एकदम ठट्टाको स्वरमा भनेको थियो, इन्द्रको गोडा आजकल भुइँमा छैन, दिदी बहिनी भाउजू आदि पुरुष कण्ठे सम्बोधनले उसलाई पखेटा हालिदिएको छ। इन्द्रमायाले पनि हाँसेर ठट्टा गरेकी थिए। त्यसमा झन अर्को एउटा बलिष्ठ पुरुष कण्ठ पनि थपिएको छ जो मलाई भन्छ, इन्द्रा मेरी प्यारी, र त्यो सम्बन्धले सबभन्दा माथिको आकाशमा पुग्ने पखेटा इन्द्रमायाले पाएकी छे। एकाध पटक उसले पनि परिहासमा पिताम्बरलाई चिमोटेकी थिए, अनि पिताम्बर तिमी नि तिमी बाहिर शहरका धेरै केटीहरूका आँखाका नानी हुनु पुगेका छौ रे। पिताम्बरले उसका कुरा हाँसेर टारिदिन्थ्यो। वास्तवमा इन्द्रमायाले उसको सम्बन्धमा यस्ता धेरै कुरा सुनेकी थिए। रमेश उसलाई एक्लै पाएका बखत भन्थ्यो, भाउजू
पीताम्बर दाई का ऊपर अलिकति नजर राख्ने गर्नुस्। यताउति छाडाउँदै जान लाग्नु भएको छ दाई,
यताउति छाडाउँदै जान लाग्नु भएको छ दाई।
पीताम्बरका बाहिरका महिला मित्रहरूको कुरा नबिराएर रमेश चलाउने गर्दथ्यो। इन्द्रमायालाई यी सब कुरा थाहा थियो, कुन नारीलाई आफ्नो पुरुषको यस्तो आचरण अज्ञात रहन्छ र। तर ईर्ष्याको भावना भने उसमा पटक्कै जागेन। केवल लाग्थ्यो उसको प्रेरणामा आत्मसमर्पणको अझै माग रहेछ, उसलाई अझै दिन पुगेको रहेनछ। त्यही निरन्तरको दिइरहने प्रक्रियामा आत्मसमर्पण गर्दा गर्दै उसको हृदयमा ईर्ष्याले कुनै स्थान पाउन सकेको थिएन। तर आज पीताम्बरले त्यसरी घोचेर भनेकोले इन्द्रमाया बडो व्यग्र हुन पुगेकी थिए र हतारिँदै बैठकमा चिया पुर्याएर आफ्नो कोठामा आएर घोरिन थालेकी थिए। निश्चित नै पीताम्बर ईर्ष्याले उत्पीडित रहेछ। के पुरुष हृदयले ईर्ष्याको तितो पिरो चाटमा मात्र प्रेमको स्वाद पाउने गर्छ त? ईर्ष्याको कुनै कारण नभए पनि के उसले कल्पनाको सन्देहलाई उमारी उमारिकन पीडित हुनु पर्दो रहेछ त प्रेमको स्वाद पाउन? कठै पुरुष हृदय वञ्चितताबाट कति आक्रान्त! किन आक्रान्त भने नारी जस्तो आत्मसमर्पणबाट उसले परिपूर्णता पाउन सक्दैन। त्यस दिन पुरुष प्रेम र नारी प्रेमका भिन्न रूप इन्द्रमायाले देखे। पुरुष स्वभाव र नारी स्वभावको भिन्नताले प्रेमको रूपमा पनि भिन्नता ल्याएको रहेछ। पुरुष स्वभावले नै शासक हुन्छ, त्यसको स्थिति नै आरोहणको छ, त्यसले निरन्तर आरूढ भएको पाउनुपर्छ आफूलाई। त्यस स्थितिमा मात्र उसको सम्मान प्रतिष्ठा र पुरुषत्व सुरक्षित रहेको छ भन्ने ऊ सम्झन्छ। मान अपमानको इखालु दृष्टि ऊ सधैँ चनाखो राख्छ। कहीँ कसैको स्पर्धाले उसको पद हानि त भएन? अविश्वास संदिग्धता र ईर्ष्याको काँडाले ऊ बराबर बिझाएको पाउँछ। हामी नारी जातिको भने ठिक उल्टो आचरण हुन्छ। हामीले त समर्पण मात्र गर्न जानेका छौँ, केवल तल पर्न। हामीहरूको स्वाभाविक स्थितिले प्रकृतित आरोहको याचना गर्छ। त्यसो हुँदा हाम्रो प्रेममा दम्भ नै कहाँ रहन्छ र? कहाँ छ त्यसमा त्यस्तो अधिकारको जान जसको सशङ्कित दृष्टि आफ्नो अधिकार सीमाको रक्षाको लागि सतत जागर रहन्छ? रातो दिन पहरामा बसेको प्रहरी जस्तो हामीमा ईर्ष्या असङ्गत हो। पुरुषमा चाहिँ त्यो भएन भने उसको स्वाभाविक आकर्षण नै हुन्छ। यसरी गम्दा गम्दै इन्द्रमायालाई लाग्यो पीताम्बरको ईर्ष्या उसको प्रेमको प्रमाण हो, जुन प्रेमले मेरो उपर आफ्नो शासन अधिकारको बार बार दावा गरिरहन्छ। इन्द्रमायालाई एकखेन आन्तरिक सन्तोष भयो कि पीताम्बरको ईर्ष्याको क्रुद्ध फणा यस कारणले फङ्कार्दै उठेको हो कि उसको प्रेमको अधिकार अक्षुण रहिरहनु पर्छ र अकुण्ठित पनि। उसले आफ्नो प्रेमको सिद्धि पनि यस कुरामा पाए कि उसको प्रेम उत्सर्गमय भएको ईर्ष्या शून्य छ। यदि पीताम्बरको बहुनारी प्रयोजनले उसको हृदयमा प्रतिहिंसा जाग्दैन भने त्यही त हो नि नारीको आफ्नो स्वभाव, नारीको आफ्नो स्वधर्म। तर एउटा मसिनो कुराले मात्र इन्द्रमायाको पति पत्नीको पूर्णाङ्ग सुन्दरतामा सानो खोट रचिरहेको थियो। त्यो मसिनो कुरा थियो उसको हृदयमा मधुरो आवाजमा सुनिरहने रमेशको आग्रह बाणी। म कहाँ छु तनी, म कहाँ छु, सम्बन्धको कुन स्तरमा छु, म कहाँ छु तनी, म कहाँ छु, सम्बन्धको कुन स्तरमा छु। इन्द्रमायाको हृदयले रमेशलाई कुनै निश्चित सम्बन्धको सूत्रमा उन्न नसक्दा उसलाई आफ्नो हृदयभित्र स्वेच्छाले आउने जाने छुट दिएकोले यदि पतिमा ईर्ष्याको भाव जागृत गराएको हो भने त्यो सीमासम्म यो कुराले उसको आत्मसमर्पणमा पनि बाधा ल्याउन सक्दछ। भन्छन् खोट लागेको बलिलाई देवीले ग्रहण गर्दिनन् रे। के किंचित नै भए पनि भावनाको नदेखिने सुदूर सीमामा कतैबाट सानो प्रथमाक्रमण भएको बुझ्दा बुझ्दै किंचित नै भए पनि खोट लागेको समर्पण पूर्ण हुन्छ र? के त्यसको सिद्धिमा कतै पूर्णता आउन सक्ला र? इन्द्रमायाले त्यस दिन एकदम तटस्थ भएर निर्णय गरेकी थिए कि उसको हृदय केही हदसम्म खोटिएको छ, केही हदसम्म उसको प्रेम अपूर्ण नै रहन गएको छ, केही हदसम्म पीताम्बरको ईर्ष्याको अग्नि बीज इन्द्रमायाले नै उसलाई दिन पुगेकी हो। प्रणय व्रत यदि मनसा वाचा कर्मणाले एक साथ पूरा गर्नुपर्ने हो भने इन्द्रमायाले आफ्नो सफाईमा यति मात्र भन्नु थियो कि हे भगवान, वाचा र कर्मणाले म व्रतमा एकनिष्ठ छु, केवल मनसाको एउटा क्षुद्र कुनामा मात्र धुमेल भएको छ, जसले गर्दा म स्वयं आफूलाई दण्डित भइरहेकी पाउँछु। दण्ड बेहोरेपछि दोषमुक्त हुनुपर्ने मनुष्यको निरन्तरको दण्ड सहेर म अकलुषित भइरहेकी छु भगवान। इन्द्रमायालाई एउटा अर्को कुरा पनि लागेको थियो। भाइको पीताम्बरको बहुपत्नी सम्बन्धले पुरुषाधिकार भित्रकै त्यो कुरा भए पनि मेरो यो सानो त्रुटिलाई मनभित्र एउटा पातलो पत्र भएर जमेको काईलाई आफ्नो सहृदयताद्वारा क्षमाको आवरण ओढाइदेऊस्। यस प्रकार विचारको ताना बाना रच्दै ऊ धेरै बेरसम्म कोठामा बसिराखे। साथीहरू चिया खाइवरी बहस समाप्त गरेर जाने तर्खरमा लागे। कसैले भने, दिदी खोइ आज देखा पर्नु भएन, चिया ल्याउँदा यसो झुलुक्क हुनु भएको थियो। फेरि कसैले भने, खोइ त बहिनी, र रमेशको विशिष्ट स्वरमा खोइ भाउजू भनेको प्रश्नवाची वाक्यहरू उसको कोठासम्म सुनियो। तबसम्म इन्द्रमाया पनि आश्वस्त भइसकेकी थिए। उसले सबै साथीहरूलाई कोठाको ढोकासम्म आएर सधैँको जस्तो उभिएर मुस्कुराउँदै बिदा गरी, उपन्यास तीन घुम्तीको पहिलो भाग यहीँ सकिन्छ। हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला। यस कार्यक्रमको पब्लिसिटी पार्टनर टिबीआई ग्रुप नेपाल। रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल। अन एयर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ। सूत्रधार पवनराज पौडेल। लेखक विश्वेश्वर प्रसाद कोइराला। प्रतिक्रियाका लागि facebook.com/थाहासञ्चार वा thahasanchar@gmail.com।